नमस्कार, अतीतका गीत कार्यक्रमको प्रस्तुतिबाट म हुँ दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ मोहन काफ्ले। यो कार्यक्रम यहाँहरूले मिडिमेभ र रेडियो नेपालका 26 एफएम रिले प्रसारण केन्द्र मार्फत 98, 100 र 103 मेगाहर्जमा सुन्न सक्नुहुनेछ। साथै www.radionepal.gov.np मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ। अतीतका गीत कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन कथा प्रस्तुत गर्ने गर्दछौं भने उनै कलाकारका स्वर संगीत र रचनामा रहेका गीत संगीत पनि तपाईंलाई सुनाउँदै आइरहेका छौं। आजको अतीतका गीत कार्यक्रमभित्र बहुप्रतिभाका धनी वरिष्ठ लोक गायक तथा संकलक स्वर्गीय बुद्धि परियारका जीवनका अतीतलाई केलाउनेछौं भने उहाँकै स्वर र संकलनमा रहेका गीत पनि तपाईंलाई सुनाउनेछौं। परियारको संकलन अनि कुमार बस्नेतको स्वर थियो यो गीतमा। त्यस्तै 2025-26 सालतिरको कुरा हो। पोखराको रत्न मन्दिरमा तत्कालीन राजा वीरेन्द्रको परिवार सवारी हुने भयो। त्यतिखेर राजपरिवारको सवारीमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्ने चलन थियो। त्यो कार्यक्रमको मुख्य हर्ताकर्ता वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्की हुनुहुन्थ्यो। कार्यक्रममा गायन, नृत्य, नाटक सबै प्रस्तुतिहरू प्रस्तुत हुन्थे। चेतन कार्कीले नृत्यका लागि पोखरा नै थाकथलो भएका बुद्धि परियारलाई बोलाउनुभयो। बुद्धि परियारले बडो कुशलताका साथ नृत्य कला प्रस्तुत गर्नुभयो। उहाँको त्यो नृत्यबाट राज परिवार प्रभावित भयो। त्यसपछि उहाँलाई काठमाडौँ बोलाइयो। बुद्धि परियार पोखराबाट काठमाडौँ आएर आफ्नो कलालाई अझै धेरै निखार्दै पोख्न थाल्नुभयो। बिस्तारै उहाँको चर्चा पनि बढ्दै गयो। यसै क्रममा उहाँले आफ्नो माउली सारङकोट जाँदा संकलन गर्नुभएको रेशम फिरिरी बोलको गीत पनि 2029 सालमा रेकर्ड गर्नुभयो। जब उहाँले त्यो गीत रेकर्ड गर्नुभयो त्यसपछि धमाधम रेडियोमा बज्न थाल्यो। त्यो गीतले यति तारीफ पायो कि देशदेखि विदेशसम्म सबैको रोजाईको गीत बन्न पुग्यो। त्यसपछि बुद्धि परियारले जीवनलाई पछाडि फर्केर हेर्नु परेन। रेशम फेरिपछि उहाँले थुप्रै गीतहरूको संकलन गर्नुभयो, गाउनुभयो अनि उहाँका ती धेरै जसो गीतहरूले श्रोताको मन जित्न पनि सफल भए। यसरी गीत संगीत नृत्य भनेपछि सानैदेखि लालायित हुने बुद्धि परियार प्रजातन्त्रको अभ्युदयसँगै 2007 साल फागुन 7 गते पोखराको बैदाम भन्ने ठाउँमा जन्मनु भएको थियो। उहाँका माता पिता बुबा दानबहादुर परियार र माता जुनेली परियार बुद्धि परियार सानै हुँदा परलोक हुनुभएको थियो। आफू बाल्यकालमा रहँदा नै माता पिताको मायाबाट टाढा रहनु परेकाले बुद्धि परियारले त्यो बेला धेरै दुःख सुखका क्षणहरू सङ्गाल्नु पर्यो। तर पनि हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात भन्ने नेपाली उखान झैं उहाँभित्र एक किसिमको सांगीतिक प्रतिभा भने मौलाइरहेको थियो। त्यही प्रतिभाले गर्दा उहाँ काठमाडौँ आउनुभयो र सबै माझ चिनिनुभयो। हो, यस्ता हुनहार अनि बहुप्रतिभाका धनी कलाकार बुद्धि परियारका ती बेलाका अन्य अतीतका पलहरू के कस्ता थिए होलान्, उहाँले जीवनमा कस्ता कस्ता आरोह अवरोहहरू झेल्नु पर्यो होला त। बुद्धि परियारका सुपुत्र गायक तथा संगीतकार धर्मेन्द्र सेवानसँग हाम्रै स्टुडियोमा आमुन्ने सामुन्ने बसेर गरिएको कुराकानी र बुद्धि परियारको सुर र संकलनमा रहेका गीत संगीत आजको अतीतका गीतभित्र।
सम्पूर्ण रेडियो नेपाल सुनेर बस्नुभएका आदरणीय श्रोतावृन्दमा म गायक धर्मेन्द्र सेवान हार्दिक अभिवादन टक्राउँदछु। आदरणीय मेरो पिता श्री बुद्धि परियारलाई सम्झेर यहाँहरूले जुन एउटा चाहिँ निम्तो दिनुभयो बुवाको विषयमा केही कुराहरू गर्ने, बुवाका गीत सङ्गीतको विषयमा केही कुरा मैले पनि पर्सनली जान्ने मौका दिँदै हुनुहुन्छ, यसको लागि हार्दिक धेरै धेरै धन्यवाद छ। सङ्गीत क्षेत्रमा एज अ सङ्गीतकार एज अ गायक म चाहिँ धर्मेन्द्र सेवानको रूपमा परिचित छु। यो परिचय मैले 2005 पहिलो नेपाली ताराबाट मैले बोक्दै आएको छु र मेरो अफिसियल डकुमेन्टहरूमा धर्मेन्द्र परियारको रूपमा म परिचित छु। एकदमै फेरि पनि सम्पूर्ण श्रोताहरूमा हार्दिक नमन, नमस्ते, अभिवादन।
बुद्धि परियार भन्ने बित्तिकै हामी रेशम फिरिरी बोलको गीत सम्झन्छौ, होइन?
हजुर।
उहाँले यति राम्रा गीतहरू हामीलाई छोडेर जानुभएको पनि लामै समय भइसक्यो। आज हामी उहाँलाई यो स्टुडियोमा बसेर सम्झिरहेका छौँ। सम्झौं न, खासमा बुद्धि परियार कस्तो खालको व्यक्तित्व हुनुहुन्थ्यो?
मेरो बुवा अब बुवाको रूपमा एकदमै घरमा पनि हामीलाई धेरैभन्दा धेरै माया गर्ने, होइन, एज अ पिताको रूपमा पनि हामीलाई सकेको समय दिनुहुन्थ्यो, होइन, राम्रो संस्कार राम्रो ज्ञान जहिले पनि दिने हामीलाई गर्नुहुन्थ्यो। आत्मीय एकदमै प्रिय, एकदमै जसरी आमाले हामीलाई माया गर्नुहुन्छ त्यसरी नै माया गर्ने बुवाको रूपमा हामी पाउँछौँ। र सँगसँगै बुवा चाहिँ एउटा चाहिँ सङ्गीत क्षेत्रमा एकदम सङ्गीतलाई माया गर्ने, साहित्यलाई माया गर्ने, नृत्य विधालाई माया गर्ने मल्टी ट्यालेन्टेड मान्छेको रूपमा मैले बुवालाई हेर्छु, होइन।
व्यक्तिगत रूपमा चाहिँ एकदमै नरम स्वभावको, रसिलो स्वभावको,
एकदमै रसिलो हँसिलो, होइन, हाँस्नु पर्ने, जोक गर्नुपर्ने, होइन, सबैसँग मिल्ने, एकदमै मृदुभाषी, सबैलाई प्यारले बोल्ने, आफू पनि संस्कारमा बस्ने र हामीलाई पनि एउटा राम्रो संस्कारमा बस्नुपर्छ है। जिन्दगी धेरै लामो छ, होइन, सबैसँगको तिम्रो राम्रो सङ्गतले नै तिमीले राम्रो फलहरू प्राप्त गर्छौ। तिम्रो एक्लो प्रयासले केही पनि हुँदैन, होइन, सबैसँग मिल्नुपर्छ, सबैसँग राम्रो हुनु, संस्कारी हुनु, होइन, शिक्षित हुनु भनेर जहिले पनि हामीलाई चाहिँ प्रेरित गरिरहनुहुन्थ्यो।
अब यहाँ आफैमा पनि एउटा राम्रा कलाकार हुनुहुन्छ, गायक हुनुहुन्छ, सङ्गीत पनि गर्नुहुन्छ, क्यारे, होइन, कलाकारिताको हिसाबले चाहिँ बुद्धि परियारलाई यहाँ कसरी सम्झिनुहुन्छ, कसरी हेर्नुहुन्छ त?
अब कलाकारको हिसाबमा चाहिँ मेरो बुवा अब उबेला, होइन, 2025 नै अब एकदम क्रियाशील हुनुहुन्थ्यो पोखरादेखि नै अब साङ्गीतिक कार्यक्रमहरूमा, होइन, त्यो बेलाको साङ्गीतिक कार्यक्रमहरू भनेको स्टेज पनि त्यति राम्रो हुन्थेनन्, होइन, त्यति राम्रो प्रचार प्रसार हुने पनि भएन। आयोजना भनेको एउटा चाहिँ आफ्नै स्थानीय हिसाबले स्थानीय प्रतिनिधित्वमा हुने कार्यक्रमहरू हुन्थ्यो। त्यसरी चाहिँ आफूलाई चाहिँ एउटा अब्बल एउटा चाहिँ, होइन, अब कलाकारको रूपमा उहाँले आफूलाई परिचित गर्दै धेरै सङ्घर्ष गरेर, होइन, काठमाडौँसम्म आउनुभयो। मैले सुने अनुसार अब मेरो बुवालाई पोखराको एउटा चाहिँ त्यो माहौलबाट काठमाडौँसम्म आउने वातावरण चाहिँ चेतन कार्की बुवासँगको एउटा सामिप्यताले पोखराबाट उहाँले चाहिँ आफ्नो चाहिँ एउटा चाहिँ कलालाई चाहिँ प्रस्फुटित गर्ने मौका पाउँदै जानुभयो र पोखरामा डाफे कला मन्दिर भनेर एकदमै परिचित सांस्कृतिक संस्था थियो, जहाँबाट नै हाम्रो आदरणीय हाम्रो सरोज गोपाल बज्राचार्य अङ्कल, होइन, अनि बाबा राणा आन्टीहरू, इभन हाम्रो सर्वभक्त अङ्कल, उहाँहरू सबैको एउटा चाहिँ थलो थियो क्या त्यहाँ, एउटा सांस्कृतिक एउटा साहित्यका कार्यक्रमहरू हुने त्यस मार्फतै अनि पश्चिमाञ्चल क्षेत्रलाई प्रतिनिधित्व गर्दै मेरो बुवा लगायतका अन्य कलाकारहरू आफ्नो कला प्रस्फुटित गर्ने मौकामा उहाँहरूले गण्डकी क्षेत्रलाई बोकेर आउनुभयो, होइन, र 26-27 राजाको विभिन्न हुन्छ नि अब राज्यभिषेकदेखि लिएर, होइन, अनि विभिन्न कार्यक्रमहरु मार्फत आफ्नो प्रस्तुति एउटा चाहिँ प्रतिभा प्रस्फुटित गर्दै उहाँले चाहिँ काठमाडौँ आउने मौका पनि पाउनुभयो. त्यसरी नै हैन नेपाली गीत संगीतको क्षेत्रमा स्पेशियली लोकगीतको क्षेत्रमा उहाँले पाइला चाल्ने अवसरहरु पाउनुभएको रहेछ.
त्यतिखेर त प्रजातन्त्र दिवसको अवसरमा पनि जिल्ला जिल्लामा गएर प्रतिभावान कलाकारहरू खोजेर ल्याउने गरिन्थ्यो. सायद यही माहौल बनेको हुनुपर्छ.
पक्कै पनि अब प्रजातन्त्र 2007 सालमा आएको थियो होइन. मेरो बुवा पनि 2007 साल फागुन 7 गते नै जन्मिनु भएको.
कस्तो संयोग.
हजुर एकदमै त्यो ठ्याक्कै राम्रो दिन छ. अनि भनौँ न जिल्ला व्यापी प्रतियोगिताहरू हुने, अञ्चल व्यापी प्रतियोगिता हुने होइन. अब त्यस्तै एउटा प्रतियोगिता मार्फत आफूलाई एकदम अब्बल साबित गर्दै आउनुभएको कलाकार मध्येको हुनुहुन्छ मेरो बुवा.
पुर्ख्यौली थलो चाहिँ पोखरा यहाँहरूको.
हजुर म पनि पोखरामै जन्मेको हो. म पोखरा बैदाम 6 नम्बर वडा हाम्रो अहिले त लेकसाइड भनिन्छ के अरे हामीले होइन त्यहीँ मेरो जन्म भएको हो. र मेरो बुवा कहिले काठमाडौँ कहिले पोखरा गरिराख्नुहुन्थ्यो होइन. मभन्दा अगाडि मेरा 3 जना दिदीहरू हुनुहुन्छ ममाथि. अनि मेरो ठुलो दिदी पनि पोखरै जन्मिनु भएको हो. अनि मेरो माइली दिदी र कान्छी दिदी चाहिँ बागबजारमा यहाँ जन्मिनु भयो. अनि फेरि म जन्मिने बेला चाहिँ फेरि बुवाले फेरि अब सरुवा हुने होइन फेरि प्रहरी सेवामा पनि हुनुहुन्थ्यो. त्यो भएको भएर कहिले पोखरा कहिले काठमाडौँ गरेर हामीलाई हुर्काउनु पनि भएको हो होइन. अनि त्यसै गरी फेरि बुवाको जुन कलाकारिताले पनि कहिले पोखरा कहिले काठमाडौँमा उहाँले चाहिँ आफ्नो चाहिँ सेवा पनि दिइराख्नु भयो कि एउटा कलाकारको हिसाबमा पनि.
गीत संगीतको सुरुवात चाहिँ उहाँको जीवनमा कसरी भयो, केले प्रेरित गर्यो उहाँलाई म गीत गाउन सक्छु भन्ने आफ्नो क्षमता त पहिला सबभन्दा पहिला चिन्नु पर्यो नि. त्यो क्षमता उहाँले आफ्नो क्षमतालाई कसरी चिन्नुभयो, कसरी सुरुवात भयो उहाँको जीवनमा, यो साङ्गीतिक जीवन चाहिँ कसरी सुरु भयो.
बुवालाई एकदमै बाल्यावस्थादेखि नै सङ्गीतप्रतिको एउटा मोह चाहिँ एकदमै बेग्लै थियो अरे होइन. अब त्यो बेलामा अब घर गाउँमै हुने अब चाहिँ पञ्चे बाजाका हुन्छ नि एउटा चाहिँ कला प्रस्तुत गर्ने बेलामा जस्तो बिहे वर्तमान यस्ता पूजाआजामा पनि हुन्थ्यो नि होइन. त्यो बेलामा चाहिँ अब बुवालाई चाहिँ त्यो बाजा बजेको सुन्नै हुन्थेन अरे होइन. त्यो बाजाले यति मोहित तुल्याउँथ्यो अरे बुवालाई कि अब त्यो बाजा कहाँ बजेको हो त्यो कानले हुन्छ नि सुन्दै त्यो बाजा बजेको ठाउँमा होइन कसैको निम्तो पनि नचाहिने कि होइन. त्यो बाजा आफैमा एउटा निम्तोको रूपमा बुवाले त्यसरी स्वीकार्नुहुन्थ्यो रहेछ. भन्नु खोजेको एउटा कलाकार एउटा चाहिँ कला भरिएर एउटा कला हृदय भएर भरिएर जन्मिनु भनेको ईश्वरको एउटा चाहिँ कृपा नै हो होइन. एउटा कलाकारलाई भनौँ न यो आफैमा यो संसारै एउटा चाहिँ उसको लागि निम्तो भएको हुनसक्छ क्या होइन. त्यसले गर्दा एउटा साङ्गीतिक माहौलहरू जहाँ हुन्थ्यो अब पूजापाठ व्रतबन्ध यस्तोमा जहाँ पनि हुन्थ्यो बुवा एकदमै त्यो आफू एकदमै सुन्ने होइन त्यो माहौलमा भिज्ने रमाउने अब आफै पनि एउटा चाहिँ हँसिलो स्वभावको भएपछि जहाँ पनि आफू अटाउने होइन अनि सबैको प्रिय भएर हुर्किनु भएको भन्ने कुराहरू मैले त्यसरी सुनेको छु.
अब बाल प्रतिभा प्रस्फुटन हुँदाहुँदै उहाँ काठमाडौँसम्म आउनुभयो होइन. त्यसपछि गीत सङ्गीतको माहौल अझै धेरै उहाँको फस्टाउँदै गयो. उहाँले रेकर्डकै हिसाबले चाहिँ पहिलोपल्ट रेकर्ड गराउनु भएको अथवा उहाँले गाउनु भएको कुनै गीत भन्नुभएको छ यहाँलाई.
हजुर अब खासमा यो रेशम पिरेरी गीत पनि 2027 सालतिर रत्न रेकर्डिङ संस्था रत्न रेकर्डिङ संस्थामा चाहिँ त्यहाँ आएर चाहिँ अब त्यो बेलामा रेकर्डिङ गर्नु भनेको आफैमा एकदम ठुलो कुरा थियो अरे. डेट कुर्नु नै एकदमै महिनौ वर्षौँ वर्ष लाग्थ्यो अरे होइन. पालो आउनु कता कता हुन्थ्यो. रेशम पिरेरी गीत रेकर्ड गर्न आउँदाखेरि अलिकति भनौँ न टेक्निकल ज्ञानहरू पनि अलिकति कमै थियो रहेछ. अनि त्यसले गर्दाखेरि अब गाउने बेलामा अब माइकको प्लेसमेन्टहरू नमिल्दाखेरि रेकर्डिङको बेलामा अलिकति मुड एकदमै चाहिन्छ नि त एउटा आर्टिस्टलाई. त्यो गीत रेकर्ड गर्ने बेलामा माइकको प्लेसमेन्टहरू नमिल्दाखेरि अनि टेक्निसियन अलिकति रिसाउनु भएपछि ल सुन्दर भाइ होइन ल के अरे दरिका भाइ तिमीहरू गाऊ म चाहिँ यहाँ यता बसेर तिमीहरूलाई गाइड गर्छु भनेर चाहिँ हुन्छ नि गाउनु भएन छ रेशम फिरेरी गीत होइन. जस्ट उहाँको अब सङ्गीतमा मात्रै गाइयो. तर बुवाले चाहिँ सहीको घर कहाँ कहाँ भन्ने गीत चाहिँ फेरि हाम्रो सरोज गोपाल अङ्कल अनि बाबुराम आन्टी अनि मेरो बुवा आफैले मिलेर पनि गाउनु भएको रहेछ. त्यो एउटा गीत भयो. अनि सुन्दर श्रेष्ठ अङ्कल र मेरो बुवा बुद्धि परियार मिलेर गाउनु भएको अर्को गीत पोखराको बजार बन्दीपुरे बजार घरै छोडी गए पनि नजाऊ भने हाम्रो को छ र यो गीत पनि बुवाले बुवाको आवाजमा चाहिँ गाउनु भएको रहेछ.
सबैभन्दा पहिला रेकर्ड भएको चाहिँ रेशम फिरिरी हो कि अरू गीत हो त
त्यो चाहिँ मलाई एक्ज्याक्ट थाहा छैन कुन गीत चाहिँ पहिलो रेकर्ड हो भनेर. तर अब बुवाका नाममा सजिएका गीतहरू चाहिँ अब त्यही गीतहरू हो भनेर चाहिँ हामीलाई थाहा भयो.
पोखराको बजार बन्दीपुरे बजार पोखराको बजार बन्दीपुरे बजार घर छोडी किने पनि नजाऊ भन्ने हाम्रो कोठारा घर छोडी किने पनि नजाऊ भन्ने हाम्रो कोठारा पोखराको बजार बन्दीपुरे बजार घर छोडी हिँडे पनि नजाऊ भन्ने हाम्रो कोठारा घर छोडी हिँडे पनि नजाऊ भन्ने हाम्रो कोठारा
रेशम फिरिरी गीतमा जुन गीत उहाँको एकदमै चर्चित भयो त देश विदेश जताततै छ होइन हाम्रोमा आउनुहुने पर्यटकहरूले पनि हाम्रा पाहुनाहरूले पनि यही गीत गाउँदै उकाली उराली गरेको सुन्न पाइन्छ होइन तर खास उहाँले संकलन गर्नुभयो गाउनुभयो चाहिँ
सुन्दर
श्रेष्ठ र द्वारिकालाल जोशीले यो गीत उहाँले कसरी संकलन चाहिँ गर्नुभएको रहेछ यसको वातावरण चाहिँ कसरी
यो गीतको वातावरण चाहिँ अब एकचोटि 2060 सालमा कान्तिपुर पत्रिकामा पनि बुवाको इन्टरभ्यू छापिएको थियो क्या अनि यो गीत चाहिँ मेरो बुवा त बैदाममा हुर्किनु भएको लेक साइडमा अनि मेरो बुवाको साथीभाइ मामा गाउँ चाहिँ सराङकोटमा रहेछ होइन अनि सराङकोट चाहिँ अब लेक साइडबाट सराङकोट भनेको अहिलेको जस्तो बाटोको व्यवस्था थिएन हजुरको त्यो डाँडा नै उक्लिने हो होइन अनि डाँडा उक्लिने क्रममा चाहिँ अनि सराङकोट जाँदै गर्नुहुँदाखेरि चाहिँ थकान लाएर अनि एउटा कुनै एउटा चाहिँ भन्ज्याङमा बस्नुहुँदाखेरि चाहिँ अनि ओहो म भनौँ न ममा पनि एउटा उड्ने क्षमता भएको भए चाहिँ होइन म सरै म चाहिँ सराङकोट पुग्थेँ होला यति धेरै मैले चाहिँ हुन्छ नि थकान महसुस गर्नु पर्थेन होला भनेर चाहिँ मलाई त्यस्तो भाव आयो अनि मैले सिट सुसेली बजाउँदै गएँ होइन अनि त्यसपछि सङ्गीत अनि शब्दहरू ममा केही फुर्दै आएको जस्तो भएपछि रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी भनेर मलाई त्यो भावना आयो अनि मैले त्यसरी चाहिँ गाएँ अनि त्यो गाउँदै गर्दाखेरि अब माथि फेरि जुन सराङकोटको डाँडामा त्यहाँ फेरि बिहेको भोजको लागि जाँदै गर्नुभएको रहेछ अनि त्यहाँ त्यही भोजमा जाने बित्तिकै त्यो भनौँ न अब माहौल मातौँ हाल त थकान बिर्सिनु भयो अनि त्यो बाजा गाजा सुन्न थालेपछि उहाँ आफै गाउनु अगाडि सर्नुभयो अनि त्यो भाका त्यहाँ सुनाउनु भयो अनि गाउनु भयो अनि त्यसपछि भाका छोप्नेहरू भए होइन अनि त्यसरी गर्दै चाहिँ अनि बनाउनु भएको गीत रहेछ होइन अनि अब त्यो एकैचोटि मानसपटलमा पनि बस्यो सबैको मुखमा पनि झुन्डियो होइन त्यसरी चाहिँ अनि एकपछि अर्को गर्दै प्रचार पनि हुँदै गएको र अनि त्यही शब्द त्यही सङ्गीतलाई चाहिँ बुवाले हेरेर नेपाल आएर चाहिँ अनि रेकर्ड गर्नुभएको भनेर उहाँले चाहिँ त्यो कुराहरू एक्सप्रेस गर्नुभएको छ
आज यो गीत अलिकति तपाईँ सुनाइदिनुहुन्छ
पक्कै पनि हजुर यो मेरो लागि एउटा चाहिँ अब मैले पनि मेरो आफ्नो साङ्गीतिक करियर सुरुवात भएको 2061-62 नै हो र यो बीचको माहौलमा रेडियो नेपालमा आएर चाहिँ मैले गीतहरू त गाएको छु तर मेरो इन्टरभ्युजहरू मलाई जहाँसम्म लाग्छ मेरो भएको छैन होइन र हजुरले जब मलाई यो कुरा जुन बुवाको विषयमा म यस्तो गीतहरूको पनि कुरा गर्दैछु होइन स्रष्टाका छोराछोरीसँग पनि मैले कुराहरू गर्ने गरिरहेछु भन्नुहुँदाखेरि अब मलाई चाहिँ रेडियोमै आएर इन्टरभ्यू गर्ने एउटा चाहिँ मलाई पनि एउटा अवसर मिलोस् भन्ने जस्तै मेरो मनमा त्यो एक किसिमको लोभ थियो आज यहाँको कार्यक्रममा रेडियो नेपाल मार्फत मैले यो मेरो पिताश्रीले रच्नु भएको गीत होइन आज मैले नै गाउने अवसर दिनुभएको धन्यवाद भन्दै गीत राख्न चाहन्छु रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई डाकेको रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी
यहाँको पनि आवाज कति मिठो छ है
धन्यवाद
नेपाल तारामा त्यतिखेर भाग लिनुभएको थियो हामीले पनि टेलिभिजनमा हेरेका थियौँ है
हजुर हजुर
एकदमै रमाइलो राम्रो आवाजका धनी हुनुहुन्छ यहाँ पनि यहाँका पिताको गुण छ यहाँमा होइन अनि यो गीत त कक्षा छ को पाठ्यक्रममा पनि राखिएको छ क्यारे होइन?
हजुर, अहिले हालसालै यही वर्षको शैक्षिक सत्रबाट सायद मलाई लाग्छ यही वर्ष जस्तो लाग्छ मलाई एकदम नेपाल सरकारले एकदमै एउटा सराहनीय काम गर्नुभएको जस्तो मलाई लाग्छ। आजका कलाकार त एकदमै भाग्यमानी भइहाले, पहिलाका कलाकार पनि अभागी भन्न खोजेको चाहिँ होइन, भाग्यमानी नै हुनुहुन्थ्यो, तर यो किसिमको एउटा चाहिँ सेवा सुविधाहरू उहाँहरूले पाउनुबाट अलिक वञ्चित हुनुभएको अवस्था थियो र हिजोका दिनहरूमा उहाँहरूले कतिवटा चाहिँ भनौँ न एउटा चप्पल फटाएर जुत्ता फटाएर होइन पोखरादेखि काठमाडौँसम्मको यात्रामा आउँदा कति अप्स एन्ड डाउनहरू कति दुःख सुखका क्षणहरू बिताउनु भयो होला। यही गीत सङ्गीतहरू एउटा चाहिँ दिउँ जनमानसमा होइन हामी आफूमा भएको प्रतिभा प्रस्फुटित गरौँ भनेर उहाँले आफूलाई चिनेर अगाडि बढ्नुभएको हो नि त। अनि त्यो दुःख त्यो कष्ट त्यो चाहिँ एउटा सपना बोकेर हिँडेको व्यक्तित्वहरूले सृजना गरेका रचनाहरूलाई चाहिँ यसरी चाहिँ पाठ्य पुस्तकमा पनि समावेश गर्नु भनेको त्यो आफैमा एकदम ठुलो सराहनीय काम पनि हो। यो चाहिँ मैले चाहिँ मेरो बुवा बुद्धि परिवारको चाहिँ एउटा चाहिँ ठुलो एउटा चाहिँ सम्मानको रूपमा मैले लिएको छु। एकदमै म नेपाल सरकारप्रति पनि हार्दिक म धन्यवाद दिन चाहन्छु।
जनजिब्रोको गीत हो यो होइन, सबैले चिनेको देशदेखि विदेशसम्म
हो नि, विदेशी धेरै सङ्गीत प्रेमी दाजुभाइ दिदीबहिनीहरूले पनि होइन यो गीत बजाउनुहुन्छ गाउनुहुन्छ। कतिपय अब अहिलेसम्म चलेका लेटेस्ट एकदम पप स्टार रक स्टार भन्ने भनौँ न विदेशी सङ्गीतकर्मीहरू पनि नेपाल आउनु हुँदाखेरि हामीले दुई लाइन भए पनि रेशम फिरेर गायौँ भने चाहिँ नेपालीहरूको हामीले मन जित्छौँ भन्ने उहाँहरूमा पनि त्यो एक किसिमको भावना र नेपाली गीत सङ्गीत कस्तो छ त भनेर उहाँहरूले चाहिँ हेर्नुहुँदाखेरि अनि रेशम फिरी जब उहाँहरूले सुन्नुहुँदाखेरि कस्तो क्याची कस्तो राम्रो भनेर त्यो एक किसिमको ट्युनलाई नै उहाँले रेस्पेक्ट गरेर बजाइदिनु हुँदा गाइदिनु हुँदा हामीलाई चाहिँ हाम्रो देशको पनि शान उच्च भयो जस्तो लाग्छ। साङ्गीतिक हिसाबले हाम्रो देशको नाम पनि अलिक अगाडि आयो जस्तो लाग्छ। आफ्नो बुवा आमा त हामीले छानेर त जन्मेका हुँदैन, तर पनि भगवान्ले मलाई चाहिँ यस्तो प्यार गरेर जन्म दिनु भएछ कि एउटा सङ्गीतकर्मीको घरमा एउटा मेरो बुवा चाहिँ एउटा सङ्गीतकारको रूपमा होइन मैले एउटा उहाँको चाहिँ पूजा गर्ने एउटा अवसर दिनुभयो जस्तो लाग्छ क्या मलाई चाहिँ। म भगवान्प्रति पनि एकदमै नतमस्तक हुन्छु।
तत्कालीन राजा वीरेन्द्रको पनि प्रिय गीत थियो रे यो।
हजुर हजुर,
व्यक्तिगत रूपमा पनि उहाँलाई मन पराउनुहुन्थ्यो रे भन्ने सुनेकी छु। त्यस्ता कुनै किस्साहरू छन् मन पराउनु भएका कुराहरू कहीँ घरमा हुन्थे?
हजुर, अब मसँग मैले अस्ति भर्खर पनि एउटा तस्विर मैले चाहिँ मेरो फेसबुकमा मैले सार्वजनिक गरेको थिएँ होइन अलि अगाडि। राजा वीरेन्द्र एकदमै सङ्गीतमा नेपाली लोक सङ्गीतमा चाहिँ धेरै चासो राख्ने होइन, बुवाले भनिराख्नुहुन्थ्यो मेरो एकदम फेभरेट राजा हुनुहुन्छ उहाँ भनेर भन्नुहुन्थ्यो र राजा वीरेन्द्रको काखैमा भनौँ न राजा वीरेन्द्रको ट्याक्क अगाडि धेरैचोटि सातचोटि आठचोटि बुवाले पर्फर्म गर्ने मौका पाउनु भएको थियो रहेछ। बुद्धि तिम्रो नृत्यको हामी यति प्रशंसा गरौँ, तिमीलाई के चाहिन्छ भन भन्दाखेरि होइन जहिले पनि सरकार देश र नरेशको सेवा गर्न पाऊ सरकार भनेर होइन एक रुपियाँ बक्सिस पनि हुन्छ नि नलिनु भएको हो मेरो बुवा एउटा इमानमा एउटा बाँच्नु भएको बुवा। यस्ता किस्साहरू चाहिँ बुवाले मात्र होइन कि बुवाका सहकर्मी साथीहरूबाट पनि सुन्ने मौका पनि पाएका छौँ। बुवाले एउटा इमानमा बाँच्नु भयो होइन, एउटा चाहिँ आफ्नो चाहिँ कलाप्रति सम्मान भएर कलामा समर्पित भएर बाँच्नु भयो होइन, हो त्यही संस्कारहरू भनौँ न हामीमा पनि हामीमा यस्तो होस् कि कहिले पनि एउटा चाहिँ लालचाले लोभले होइन हामी चाहिँ नफसौँ, हामी पनि इमान भएर इमान्दारिताका साथ बाँचौँ भन्ने त्यो भावना चाहिँ मलाई जहिले पनि बुवाले त्यो अदृश्य रूपमा दिनुभएको जस्तो एउटा चाहिँ त्यो सन्देश जस्तो लाग्छ मलाई। म त्यो त्यही एउटा चाहिँ बुवाको चाहिँ एउटा चाहिँ फुट स्टेप चाहिँ पछ्याइराखेको छु।
तपाईँले बुवाको डकुमेन्ट्री पनि बनाउनु भयो नि?
डकुमेन्ट्री बनाइसकेको छैन हजुर, मैले चाहिँ प्लान चाहिँ गरि नै राखेको हो। तत्कालीन हाम्रो चाहिँ अब संस्कृति तथा पर्यटन मन्त्री हाम्रो रविन्द्र अधिकारी दाईसँग मेरो कुरा पनि भएको थियो, भेट पनि भएको थियो, दाईले पनि मलाई सहयोग गर्छु भनेर भन्नु पनि भएको थियो। त्यही विषयमा चाहिँ मैले पनि एक दुई ठाउँमा मैले बोलेको कुरा पनि हो होइन, किन भन्दा डकुमेन्ट्री बनाउने भन्ने कुरा आफ्नो एउटा चाहिँ सानो कुरा पनि होइन होइन, र फेरि धेरै अगाडि पुग्नुपर्ने हुन्छ अनि त्यही किसिमले अब साधन स्रोत पनि चाहिने हुनसक्छ। त्यसले गर्दा मैले प्लान चाहिँ मेरो चाहिँ मनमा चाहिँ छ होइन, प्लान चाहिँ अलिअलि स्टडी पनि गर्दैछु, तर अलिकति आर्थिक हिसाबले पनि सहयोग भनौँ न नेपाल सरकारबाट पनि भएको भए चाहिँ अझ अगाडि बढ्न सक्थ्यो।
अहिले रविन्द्र अधिकारी त हामी सामु हुनुहुन्न होइन,
हजुर एकदमै दुःखद पक्ष चाहिँ अब दाईसँग त्यो प्लान हुँदाहुँदै हामीले दाईलाई गुमायौँ होइन, अनि त्यो अनुसार अलिकति हामी पनि पछाडि भयो।
जुन रविन्द्र अधिकारीले बनाउनु भएको सोच होइन, यो राम्रो गीतलाई चाहिँ अझै ल्याउँ, डकुमेन्ट्रीकै रूपमा ल्याउँ, उहाँलाई बुद्धि परियारलाई चिनाऊ भनेर जुन उहाँले सोच लिनु भएको छ, त्यो कुरा यहाँले सम्बन्धित ठाउँमा गएर राख्नुभयो भने अहिलेका पर्यटन मन्त्रीले पनि त यहाँलाई साथ नदिनु होला भन्ने त पक्कै छैन।
हजुर, अब यो रेशम फिरेरी गीत त अब पक्कै पनि देशको गीत हो, एउटा क्षेत्रको मात्र गीत होइन, होइन एउटा बाटो चाहिँ बुनिएछ, त्यसलाई चाहिँ अब यथार्थमा ल्याउनलाई चाहिँ केही समय लाग्ला,
सोच छ, समय लाग्छ होइन। परियार उहाँले महेन्द्र पुलिस क्लबमा पनि लामै समय काम गर्नुभयो।
हजुर, बुवाले 22 वर्ष चाहिँ आफ्नो चाहिँ जीवनको होइन एकदमै अमूल्य समय चाहिँ कला सङ्गीतमा लागेर स्पेसली नेपाल प्रहरीमा पनि हजुरको गीत सङ्गीतको एकदमै हुन्छ नि खानी भनेको महेन्द्र पुलिस क्लब थियो रहेछ क्या होइन। अनि त्यहाँ चाहिँ धेरैभन्दा धेरै कलाकारहरू पनि जन्मिनु पनि भएको रहेछ र राम्रा राम्रा कलाकारहरूले आफ्नो चाहिँ जीवनको राम्रो समय चाहिँ नेपाल प्रहरीमा लागे बापत भनौँ न महेन्द्र पुलिस क्लबमा चाहिँ उहाँले दिनुभएको रहेछ। जस्तो मैले एकदमै सम्झन्छु, मेरो साथीको पिताश्री पनि हुनुहुन्थ्यो, मेरो अब हाम्रो राजपाल थापा अङ्कल, उहाँका छोराहरूमध्ये मेरो कान्छा छोरा चाहिँ मेरो साथीहरू हुनुहुन्थ्यो, ठुला जेठो हाम्रो शशिदाहरू अब दाईहरू नै हुनुभयो, अनि राजपाल थापा अङ्कल, अनि ध्रुव हाडा अङ्कल होइन, अनि मिथिला शर्मा आन्टी त उहाँ त मेरो बुवासँग नै कतिवटा लोकनृत्यहरू सिक्नु पनि भएको भन्ने पनि मैले आन्टीसँग पनि भेट्दा पनि मैले सुनेको छु। अनि पदम विष्ट अङ्कल एकदम लोक गायक, पदम विष्टदेखि लिएर प्रेम लामा, अनि हाम्रो दानबहादुर गुरुङ अङ्कल हुनुभयो, विभिन्न सहकर्मीहरू थिए मेरो बुवाको जसले आज पनि उत्तिकै प्रशंसा गर्नुहुन्छ मेरो बुवाको नृत्यको, एउटा चाहिँ ऊर्जाशील नृत्य प्रस्तुत गर्नुहुन्थ्यो तिम्रो बाबाले भनेर भन्नुहुन्थ्यो, भन्नुहुन्छ अङ्कलहरूले,
बहुप्रतिभाको धनी
एकदमै। हजुर, र आफ्नो जीवनको एउटा अमूल्य समय चाहिँ अब मेरो बुवाले आफैले पनि अब चाहिँ एउटा साक्षरता पाउने क्रममा पनि देश र नरेशको सेवा गर्न पाऊ सरकार भनेर भनौँ न त्यसरी चाहिँ आफूलाई प्रेजेन्ट गर्नुभएको थियो, त्यसरी नै त्यो बोली अनुसार नै उहाँले चाहिँ आफ्नो चाहिँ समय चाहिँ व्यतीत गर्नुभयो, आफ्नो चाहिँ आफ्नो भएका प्रतिभाहरू महेन्द्र पुलिस क्लबमा नै धेरै नै उहाँले चाहिँ दिनुभयो आफ्नो अमूल्य समय।
22 वर्ष त्यहाँ सेवा गर्नुभयो, अनि गीत संकलनका लागि पनि ठाउँ ठाउँ पुग्नुहुन्थ्यो होला, गाउँ गाउँ जानुहुन्थ्यो होला नि।
हजुर, अब प्रहरीमा लागे पछाडि चाहिँ त्यति धेरै समय बनेन होला होइन, त्योभन्दा अगाडिको चाहिँ जुन अमूल्य समयहरू चाहिँ अलि युवा अवस्थाको समयहरूमा चाहिँ साथ र सङ्गत भनेको त उही अब रोधी दोरी होइन यस्तै त हुने रहेछन् होइन। अब हामी त अझ त्यो माहौलबाट वञ्चित भयौँ किन भन्दा हामी काठमाडौँको सहरमा हुर्किने एउटा चाहिँ अवसर प्राप्त गऱ्यौँ बुवाकै एउटा चाहिँ लगनशीलता मेहनतले गर्दा होइन, तर हामीले पनि त्यो अवसर पाएको भए अझै लोकगीतको खानी मै हुर्किने मौका पाएको भयो, अझ सायद अझ प्रतिभाले अझै भरिन्थे पनि होला जस्तो लाग्छ, कहिले कहिले त्यो एकदम मिस हुन्छ। तर बुवामा चाहिँ अब हजुरको पश्चिमाञ्चल क्षेत्रमा पनि स्पेसली पोखराको आसपासका क्षेत्रहरू होइन, र मेरो बुवा सङ्गीत एउटा पेसामा लागे पछाडि लगभग 74 जिल्ला घुम्नु भयो, 75 पुगिनमा एउटा भन्नुहुन्थ्यो क्या, अनि समग्र एउटा चाहिँ देशको पनि एउटा चाहिँ ट्राभल गर्ने मौका पनि पाउनुभयो। त्यसले गर्दा विभिन्न क्षेत्रमा गुन्जिने गीतहरू भाकाहरू उहाँलाई त्यो गीत सङ्गीतले पक्कै पनि आकर्षित गर्यो होला र विभिन्न क्षेत्रबाट बुवाले संकलन पनि गर्नुभयो होला।
जस्तो अहिले 77 जिल्ला छन्, उतिखेर 75 जिल्ला थिए, ती मध्ये
एउटा जिल्ला चाहिँ मैले घुम्ने अवसर पाइन, नत्र मैले 74 जिल्ला घुमे, 14 अञ्चलै पुगेको छु, 74 जिल्ला घुमे। अब ऊ बेलामा नेपालको प्रतिनिधित्व गर्दै कलाकारिताको हिसाबमा चाहिँ मेरो बुवा बोलमाया गुरुङ आन्टी होइन अनि हाम्रो नुछेमान डङ्गल अङ्कल जो चाहिँ 16-17 मादल एकैचोटि बजाउनुहुन्थ्यो अरे होइन भैरवबहादुर थापा अङ्कलको नेतृत्वमा उहाँको नेतृत्वमा चाहिँ फ्रान्सदेखि लिएर युरोपका विभिन्न क्षेत्रहरूमा अस्ट्रेलियासम्म पनि नेपाली गीत सङ्गीत लोक सङ्गीत लोक सांस्कृतिक त्यो झल्काउने प्रस्तुति दिन पुग्नु भएको थियो अरे भनेपछि हजुर अब देश त घुमि नै हाल्नुभयो विदेश पनि घुम्ने एउटा चाहिँ अवसर प्राप्त गर्ने कलाकार मध्येमा मेरो बुवा पर्नुहुन्छ
उहाँ पनि पर्नुहुन्छ भाग्यमानी कलाकार
एकदमै हजुर
अहिले सुन्नुभयो बहुप्रतिभाका धनी वरिष्ठ गायक तथा संकलक स्वर्गीय बुद्धि परियारका जीवनका अतीतका कुरा कुराकानीका क्रममा हुनुहुन्थ्यो उहाँकै सुपुत्र गायक तथा संगीतकार धर्मेन्द्र सेवान समय पाबन्दीका कारण आज हामीले उहाँका जीवनका सबै अतीतलाई सुनाउन सकेनौ कुराकानीको बाँकी अंश अर्को हप्ताको कार्यक्रममा प्रस्तुत गर्नेछौ कार्यक्रम सुनिदिनु भएकोमा तपाईँप्रति आभारी छौं कार्यक्रमप्रति तपाईँको गुनासो वा शुभेच्छा भएमा हाम्रो इमेल ठेगाना ATITKA@gmail.com इमेल गर्नुहोला हौस् त आजलाई अतीतका गीत कार्यक्रम यति नै अर्को हप्ता कार्यक्रमको बाँकी भाग लिएर आउने वाचा गर्दै प्राविधिक मित्र मोहन काफले र दुर्गा अधिकारी बिदा हुन्छौ नमस्कार सुखी खुशी र स्वस्थ रहनुहोला माया मैसा नहुनाले छुटो माया जान